आदरणीय श्रोता नमस्कार, तपाईँ सामुदायिक रेडियो गलगुट एफएम 102.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ। आज हामी विशेष संवादको संसाथमा उपस्थित भएका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै, आवाजबाट म घनश्याम गौतम। कार्यक्रम विशेष संवादको आजको श्रृङ्खलामा हामीले अलि फरक विषयवस्तुलाई समेट्ने जमर्को गरेका छौँ, जो स्थानीय सरकारलाई सफल बनाउनका लागि मुख्य भूमिका निर्वाह गरिरहनु भएका एक व्यक्ति, जो हामीले 2048 सालदेखि 54 सालको अन्तरालमा हेर्ने हो भने उहाँ आफैमा पनि पत्रकार हुनुहुन्छ र पछिल्लो समय युवा खेलकुद मन्त्रालयबाट निजामती सेवामा प्रवेश गर्नुभएका, नायक सुब्बाबाट प्रवेश गर्नुभएका एकजना व्यक्ति, जो 2058 सालमा अधिकृत बन्नुभयो, 2071 सालमा उपसचिव बन्नुभयो र बिस्तारै अहिले हाम्रो स्थानीय सरकारको नेतृत्वलाई सफल बनाउन कर्मचारी संयन्त्रदेखि हरेक योजना कार्यान्वयनको लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ र समग्रमा कर्मचारी सञ्चालनको जिम्मेवारी सहित कार्यक्रम सञ्चालन गरिरहनु भएको छ र 15 महिना गलकुटमा बसेर समग्र गलकुटको नेतृत्वलाई सफल बनाउँदै समृद्ध गलकुट बनाउने अभियानमा होमिनु भएको छ र बिस्तारै आज हामीले यो विशेष संवादको पेरिफेरी सञ्चालन गरिरहँदाखेरि उहाँ गलकुटबाट विदाई पनि हुँदै हुनुहुन्छ। उहाँ सरुवा भएर सुनौल नगरपालिकामा जाँदै हुनुहुन्छ। यो विषयसँग जोडिएर गलकुटको समृद्धि, गलकुटको यात्रा र समग्र गलकुटको व्यवस्थापनको हिसाबले 15 महिनाको यात्रा कस्तो रह्यो त, यो विषयमा हामी कुराकानी गर्नेछौँ। यदि भनिसकेपछि तपाईँले मेरो पात्रलाई, मेरा अतिथिलाई जानकारी पाइसक्नु भएको छ। हामीसँग गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल हुन्छ। शिशिर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर। यहाँ मार्फत सम्पूर्ण श्रोता, गलकुट एफएमका श्रोताहरूलाई हार्दिक नमस्कार टक्र्याउन चाहन्छु र यहाँले जुन पृष्ठभूमि मेरो बताउनु भयो त्यसको लागि पुनः घनश्याम सरलाई धन्यवाद दिन चाहन्छु।
यो 22 वर्षको यात्रा निजामती सेवामा, त्यसभन्दा अगाडि करिब 4-5 वर्ष पत्रकारिताको यात्रा, गलकुटको बसाई समग्र निजामती क्षेत्रबाट यात्रा भइरहँदाखेरि हिजोको 15 महिना अगाडिको दिनलाई सम्झनु कस्तो लाग्यो, कस्तो रह्यो बसाई चाहिँ?
यो संयोग नै भन्नुपर्छ घनश्याम सर, म चाहिँ मेरो जागिरी जीवनको धेरै जसो स्थानीय सरकार, पहिलेको नगरपालिका, अहिलेको चाहिँ नगर सरकारको हिसाबले जुन बनेको छ संवैधानिक व्यवस्था छ, ती दुइटै सरकारमा लामो समय लगभग 10 वर्ष काम गर्ने अवसर पाएँ र मा जिल्लामा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा पनि विभिन्न जिल्लाहरूमा काम गर्ने अवसर पाएको हुनाले स्थानीय नागरिकहरूको, वास्तविक नागरिकहरूको आवश्यकता के हो, रुचि के हो, उहाँहरूको गन्तव्य के हो भन्ने कुराको सधैँ त्यसैमा व्यतीत गरेको मार्फत सम्पूर्ण श्रोताहरूलाई अनुरोध गर्न चाहन्छु। त्यसो हुनाले चाहिँ मलाई जब गलकोट आएँ 15 महिना अगाडि, त्यो आउँदाखेरि यहाँको यस्तो खालको योजना गर्नु पर्ला भन्ने मेरो सोच, अहिलेको यो जुन तेस्रो नगरसभामा आउँदा अलिअलि कार्यान्वयन गरेको पाएको छु। सुरुमा म आउँदाखेरि जनप्रतिनिधिहरू र कर्मचारीहरू बिचमा सौहार्दपूर्ण वातावरण त थियो, तर एकाकार भएर हिँड्ने अवस्था चाहिँ अलिक कम थियो जस्तो लाग्छ र त्यसलाई एकाकार बनाउँदै एज ए ब्रिजको रूपमा, जनप्रतिनिधि र कर्मचारीको ब्रिजको रूपमा मैले काम गरेँ। सबैलाई आफ्नो महत्त्व, स्थान, उनीहरूको आवश्यकता बुझेर जनप्रतिनिधि र कर्मचारी मात्रै होइन, स्थानीय अरू राजनैतिक दलका प्रतिनिधिहरू, स्थानीय स्वयंसेवीहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूसँग पनि समीपमा रहेर काम गर्ने अवसर पाइयो र मलाई लाग्छ त्यस्तो एकदम भताभुङ्ग थियो भन्न त मैले मिल्दैन म आउने ताकतिर, तर 19 थियो भने 20 भएको अनुभूति चाहिँ गरेको छ।
यो समग्र 15 महिनाको यात्राका हिसाबले तपाईँले गलकुट आउँदै गर्दाखेरि गलकुटको एउटा वृत्तचित्र जुन हामीले दिमागमा बनाउँछौँ, म नयाँ ठाउँमा जाँदैछु भनेपछि बनाएको, त्यस्तो वृत्तचित्र कति मिल्यो अथवा कति मिलेन?
अब सुरुमा म यहाँ आउँदाखेरि कास्की जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीबाट आएँ। एक खालको कार्यशैली, अब जिल्ला प्रशासनको कार्यशैलीबाट स्थानीय निकायको कार्यशैलीमा म आइपुगेको थिएँ र म यो गलकोट कस्तो लोकेसनमा होला भनेर त्यति बेला मैले युट्युबमा सर्च गरेँ। सर्च गर्दाखेरि एउटा मात्रै भलिबल खेलको मात्रै देख्न पाएँ, पछि एउटा जापान गलकोट समाजले के बनाएर राखेर रहेछ, तर त्यसको चाहिँ आइडी भए खुल्ली मात्रै रहेछ भन्ने यहाँ आसी जानकारी पाएँ। बिचमा यहाँ आइसकेपछि त्यस्तो खालको वृत्तचित्र चाहिँ हाम्रो यो समुद्र एकाडेमीको प्रिन्सिपल सरहरू मिलेर बनाउनु भएको छ, अस्ति भर्खर हामीले त्यसलाई पनि सहयोग गरेको अवस्था छ र मलाई लाग्छ गलकोट चाहिँ पहिले मैले सोद्धाखेरि दुर्गम होला, मान्छेहरू अलि फरक होलान् भन्ने सोचेको थिएँ, तर मेरो मौलिक गाउँ जहाँ म जन्मे हुर्केको स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका, हालको पहिलेको चिलाउनेवास गाउँपालिका, गाउँ विकास समिति त्यस्तै त्यस्तै खालको सांस्कृतिक सामाजिक रहनसहन बोलीचाली भाषा शैली त्योभन्दा अझ बढी चाहिँ यहाँ मलाई एडभान्स लाग्यो मेरो गाउँभन्दा किनभने यहाँको धेरै जसो चाहिँ विदेश जाने खास गरी जापान जाने चलन त्यो भन्दाखेरि मान्छेमा सम्पन्नता पनि छ जापानबाट चाहिँ आर्थिक कुरा आएको छ सँगसँगै अलिअलि संस्कारहरू पनि आएको छ त्यसले सबै हिसाबले मान्छेहरू राम्रा छन् स्मार्ट छन् सबै मान्छेले आफ्नो गन्तव्य यता हो भन्ने पहिचान गरेको अवस्था छ र सँगसँगै चाहिँ म आउँदाखेरि चाहिँ अलिकति कहाँ म कुनो छेउछाउको ठाउँमा परेँ कि निजामती सेवाको मेन स्ट्रिमबाट अलि मतलब पाखा लाएँ कि भन्ने अनुभूति भएको थियो तर यो 15 महिना बस्दाखेरि यहाँको सबै सरकारवाला व्यक्ति नागरिक अरू साथीभाइहरूसँग सङ्गत गर्दाखेरि मलाई कति पनि मेन स्ट्रिमबाट बाहिर गयो जस्तो फिल पनि भएन र नगरपालिकाको जुन कार्यपालिका नगरसभा छ कार्यपालिकाको सदस्य साथीहरूको एकदम विकासप्रतिको चाहना उत्प्रेरणा यी कारणहरूले गर्दा पनि मलाई काम गर्न सजिलो भयो
अब यो तपाईँ गलगुट आइसकेपछि करिब 2 बजेट कानुनको हिसाबले आइसके बजेट निर्माण र यो सिलिङको हिसाबले कतिको सहज असहज स्थानीय सरकारलाई
अब यस्तो छ त्यो विषयमा अलिकति हामी फड्को मार्नुपर्छ जस्तो लाग्छ हाम्रो रिटुअल टाइपको विकास जुन पद्धति छ 2051-52 सालदेखि ग्रामीण स्वावलम्बन कार्यक्रम भनौँ अथवा आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम भनौँ त्यसलाई जुन नाम दिए पनि हामी के भने तपाईँको 3 लाख रुपियाँबाट सुरु भएको यो गाउँ गाउँमा बाटाघाटा पुर्याउने खालको काम त्यसको चाहिँ के भने अब त्यसले प्रतिफल त राम्रै दिएको छ तर तात्विक रूपबाट गाउँको उत्पादन बजारमा आउनुपर्ने ठाउँमा बजारको उत्पादन गाउँमा पुगेको अवस्था उल्टो अवस्था पनि छ त्यो हुनाले चाहिँ हामी आत्मनिर्भर हुनको लागि हाम्रा उत्पादनहरू जस्तो निर्वाहमुखी पुरानो खेती प्रणालीबाट अलि पर सरेर सहकारी सामूहिक खेती प्रणालीमा चाहिँ जान आवश्यक छ फेरि अब सबै चाहिँ के भने नेपाली नागरिकहरू व्यक्तिगत रूपबाट काम गर्न असाध्य उत्प्रेरित हुने तर सामूहिक रूपबाट काम गर्न लजाउने खालको अवस्थाले गर्दाखेरि त्यो कुरो व्यवहारमा उतार्न सकिएको छैन पहिलो बजेटमा पनि मैले लगभग 30-32 लाख जति सामूहिक खेतीको लागि चाहिँ बजेट विनियोजन गर्ने गरेको थिएँ नगर कार्यपालिकाको सहयोगबाटै त्यो कार्यान्वयन भएको छ र यसपटक त मलाई लाग्छ केन्द्रीय सरकारले पनि सशर्तमा 60 लाख जति सामूहिक खेतीको लागि दिएको छ र हामीले नगरपालिका तर्फबाट पनि नगर प्रमुख रोजगार कार्यक्रमदेखि लिएर अरू सानातिना महिलासँग उपप्रमुख खालका कार्यक्रम
यो वर्षका सम्बन्धित योजनाका विषयमा अलिकति पछाडि पनि कुराकानी गरौँला जस्तो तपाईँले पहिलो वर्षको बजेट कार्यान्वयन गर्दै गर्दाखेरि समूहमा आधारित कृषि खेती सहकारी मार्फत पनि कृषि यो खालका कार्यक्रमहरू आउँदै गर्दाखेरि आम मान्छेको तपाईँले भन्नुभयो व्यक्तिगत रूपमा गर्न चाहन्छन् सामूहिक रूपमा गर्न लजाउँछन् कतिपय सामूहिक रूपमा गरे भने ती डुबेका पनि छन्
हजुर
त्यो कानुनकै हिसाबले कहाँनिर त्यो सफल असफल त्यहाँनिर कानुन कस्तो हुँदो रहेछ त्यस कारणले हामी असफल भइरहेका छौँ अहिलेको अभ्यासमा
हजुर अब यो नयाँ खालको कार्यक्रम पनि हो जस्तो लाग्छ अनि त्यो कस्तो हुन्छ भने जब पार्टनरसिप हुन्छ मान्छेको पार्टनरसिपमा मैले जति काम गरे पनि फाइदा एउटै हुने हो के अरे सबैलाई भन्ने खालको भावनाले पनि काम गर्दो रहेछ क्यार मान्छे स्वाभाविक रूपमा अलिकति स्वार्थी प्राणी पनि हो आफ्नै मात्रै व्यक्तिगत उन्नतिको लागि धेरै प्रयत्न गर्छ भने सामूहिक उन्नतिको लागि अलिक कम प्रयत्न गर्ने पनि नदेखिएको होइन तर अब त्यो अब खोलाको 1-2 फड्के टेकिएको छ अब 5 फड्के टेकेपछि खोला त तरिएला त्यो हुनाले अब खोलै त तर्नु छ भने 1-2 फड्के पनि नटेकेर त भएन भन्ने लाग्छ मलाई र सँगसँगै कस्तो भनेदेखि अब हामी चाहिँ निर्वाहमुखी खेती प्रणालीमा हुँदैन हामी केही गर्नुपर्छ भन्ने खालको भावना चाहिँ जाग्दै गएको मैले अनुभूति गरेको छु र सँगसँगै चाहिँ स्वास्थ्यको क्षेत्रमा शिक्षाको क्षेत्रमा पनि अब जागरुक गराउनको लागि यहाँ चाहिँ गाउँ समुदायमा स्वास्थ्यकर्मी विद्यार्थीको घर आँगनमा शिक्षक खालका कार्यक्रमहरू पनि लन्च भएका छन् त्यो कार्यक्रमलाई सुरुमा चाहिँ एनाउन्स गर्दाखेरि अनौठो लाग्ने तर बिस्तारै अहिले यो कोरोना कोभिडको कारणले त्यसलाई एक्सेप्ट गर्न बाध्य हुने अवस्था पनि आइसकेका छ
यो कोरोना महामारीले पनि धेरै कुराहरूलाई अलि स्थानीय सरकारको योजना प्रभावित भएका कुराहरू पनि हामी बिचमा आइरहेका छन् 2076-77 योजना कार्यान्वयनका हिसाबले कोरोनाका कारण रोकिएर कति बजेट फ्रिज भयो भन्ने जिज्ञासा पनि हामी बिचमा आउँछ कस्ता खालका परियोजनाहरू बढी प्रभावित रहे यो वर्ष?
यो खास गरी तपाईँको समूहमा काम गर्ने खालका योजनाहरू चाहिँ प्रभावित भए होइन। अब कतिपय दुईवटा वडा भवनहरू बनाउँदै थियौँ, अब अर्को साल यो चालु आर्थिक वर्षमा साउनदेखि यता बनाउनु पर्ने अवस्था रह्यो, बिचमा एक दुई महिना ब्रेक गर्नु पर्यो, एक दुई महिना ब्रेक गर्नु नपरेको भए ती कामहरू सम्पन्न हुन्थे। स्वास्थ्य चौकीका काम त सम्पन्न भइसकेका छन्, साथै हजुरको 4 नम्बर 11 नम्बरको वडा कार्यालय पनि चाहिँ यही कोरोनाको कारण यही चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने अवस्था छ। र मूलत चाहिँ हामीले बजेट वडामै जाओस् भन्ने चाहिँ भावना धेरै राखेरै वडामा लगिएको छ। अलिकति कस्तो भइगयो भने हामी अब नगरपालिकालाई जग्गा व्यवस्थापनको कामको लागि सधैँ 2 करोडको हाराहारीमा बजेट छुट्याउनु पर्ने, त्यो बजेट चाहिँ हामीले मतलब बजेटिङ गर्न नपाइने योजनामा, अनि अब त्यो किन्ने भनिरह्यो नि तर अब त्यसलाई चाहिँ फुल स्टप लाएर कार्यान्वयन गर्न नसकिरहेको अवस्था हो। अब त्यो कार्यान्वयनको चरणमा पनि आइसकेका छ, हजुरहरू मार्फत पनि त्यो विषयमा धेरै जानकारी जनतालाई भइसकेका छ। मलाई लाग्छ चालु आर्थिक वर्षमा नगरपालिकाको घडेरी जग्गा व्यवस्थापनको काम पनि हुन्छ। मूल कुरो के रहेछ भने तपाईँको आफू बस्ने थातथलोको व्यवस्थापन गरिसकेपछि अलि आँखा पनि देखिने, अलि अनुहार पनि उज्यालो हुने हुन्छ होला जस्तो लाग्छ मलाई। यो चाहिँ सम्पूर्ण नगर प्रमुख उपप्रमुख र नगर कार्यपालिकाका सदस्यहरूले पनि मनन गर्नुभएको छ र स्थानीय जनसमुदाय पनि यसमा तत्परता देखाउनु भएको छ। उहाँहरूलाई हार्दिक शुभकामना भन्न पनि चाहन्छु। जग्गा व्यवस्थापन गरेर घर निर्माणको प्रक्रिया सुरु गर्दिन, त्यसो भयो भने म यहाँ जहाँ रहे बसे पनि मैले गर्व पनि गर्नेछु।
जस्तो तपाईँले आउँदै गर्दाखेरि आजभन्दा 15 महिना अगाडि तपाईँ गलकोट प्रवेश गर्दै गर्दाखेरि मेरो पहिलो मिसन भनेको यो हुनेछ, यो योजना मैले प्रभावकारी कार्यान्वयन गर्नेछु भनेर सोचेको योजना, कुनै त्यस्तो योजना थियो जुन कार्यान्वयन भइसकेको छ?
एकदम सरले चाहिँ असाध्य मेरो चाहिँ आत्मालाई टच गर्नुभयो यो कुरो है। म चाहिँ अब कास्की जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी भनेको अलि रोल चाहिँ अलिक बढी नै भूमिका अलि बढी नै हुने ठाउँ हो, जनसङ्ख्याको हिसाबले सेन्टरको हिसाबले काठमाडौँ पछि पोखरै भन्छन्। अनि फत्त चाहिँ गलकोट आउँदाखेरि अब अघि भने नि म साइड परेँ कि भने जस्तो भएको थियो, अनि म विदाई त्यहाँबाट विदाई हुँदै गर्दा म के भन्थेँ भने म एउटा नेपाली नागरिक हुँ, नेपालीको छोरो हुँ, म एउटा सोसियल मोबिलाइजरको रूपमा सामाजिक परिचालकको रूपमा काम गर्छु। ल ठिकै छ, सेन्टरमै बसेर मात्रै सबै प्रगति हुन्छ भन्ने छैन, मैले 2-4 कार्यक्रम लन्च गर्न सकेँ, 2-4 चाहिँ नागरिकलाई चाहिँ आफूले जाने बुझेका कुराहरू सिकाउन सकेँ अथवा उहाँहरूबाट ज्ञान पनि लिन सकेँ, त्यही ठुलो कुरो हो नि भन्ने हिसाबले सोचेँ। र मेरो जागिरी जीवनमा अघि यहाँले जसरी सबै त्यो बताउनु भयो, धेरैजसो भूमिका म चाहिँ यो प्रमुख मतलब कार्यालयको प्रमुख मान्छेको रूपमा सधैँ रहेको हुनाले पनि अलिकति डिसाइड गर्ने बानी चाहिँ भोलि परे डिफेन्स गरौँला भनेर डिसाइड गर्ने बानीले पनि अलिकति जिम्मेवारीले पनि अलिकति रोल खेलेको छ। त्यो अब के हुँदो रहेछ भने निरन्तर वर्षौँसम्म त्यस्तो भइसकेपछि अरूले कुरा गरे गाँठो कुरो चाहिँ आफूले गर्नुपर्छ भन्ने चाहिँ लाग्दो रहेछ।
त्यो हिसाबले गलकुटका कुन कुन योजनामा ठ्याक्कै डिसाइड भयो अथवा त्यो नदीजामुखी हिसाबले अगाडि आइसकेको छ, हामी योजनाको हिसाबले के भन्न सक्छौँ?
यसको विषयमा चाहिँ हजुरको जस्तो शिक्षामा हाम्रो शिक्षाको उपसचिव पनि हुनुहुन्थ्यो, उहाँ चाहिँ व्यावसायिक हिसाबले असाध्य प्रोफेसनल हुनुहुन्थ्यो, उहाँसँग बसेर मैले थुप्रै खालका शिक्षाका कुराहरूलाई चाहिँ सिक्ने मौका पनि पाएँ र शिक्षामा चाहिँ वैकल्पिक शिक्षा पद्धति र कक्षा कोठामा चाहिँ यो प्रविधि मैत्रीको कुराहरू र विद्यार्थीको सिकाइलाई बढी जोड दिने खालका कुराहरू चाहिँ गरियो। स्वास्थ्यमा चाहिँ तपाईँको अब स्वास्थ्य क्षेत्रमा पनि हाम्रो हरिचौरमा चाहिँ गलकोट प्राथमिक स्वास्थ्य केन्द्र छ र स्वास्थ्य केन्द्रमा बिचमा पहिले म आउँदाखेरि सुजु जमर कटेल डाक्टर हुनुहुन्थ्यो, अहिले हाम्रो गौतम डाक्टर साहब आउनु भएको छ, उहाँको म्यानेजमेन्ट स्किल पनि राम्रो छ। त्यहाँदेखि लिएर अरू स्वास्थ्य चौकीहरूमा पनि यस्तो कुरोको अभाव भयो, यस्तो पाइएन, औषधि पाइएन, इन्स्ट्रुमेन्ट पाइएन, हामीले नेट पाइएन अथवा जनताले खोजेको कुरो दिन सकिएन भन्ने गुनासोहरू मैले आउन दिएको थिइनँ। स्वास्थ्य शिक्षा र कृषि पशुमा पनि जतिले सामूहिक खेतीको लागि आवेदन गर्नुभयो उहाँहरूले चाहिँ त्यो चाहिँ के भने तपाईँको दामासाहीले रकम पाउनुभयो। अब हाम्रो कुरो के हो भने चाहिँ जससँग मतलब काम गर्ने चाहिँ जाँगर छ र जससँग बल पनि छ तर उसँग चाहिँ के भने आर्थिक अभाव छ, ती मान्छेलाई आर्थिक टेवा दिने हो खास गरी, र त्यो आर्थिक टेवा दिने कामहरू पनि गरिएको छ, साना सिँचाइका कामहरू पनि छन्। र मूलत कस्तो भने भौतिक निर्माणका कुराहरू बाटोघाटो देखि लिएर आमा समूहका भवनहरू, विद्यालय भवनहरू, त्यसपछि चाहिँ अब स्वास्थ्य चौकी, वडा कार्यालय, यी सम्म समग्र रूपबाट, किनभने विकासको त अन्त्य छैन, होइन? अब विकासको सोच भनेको त समयकालसँगै आइरहने सोच हो यो, होइन? त्यो हुनाले मलाई लाग्छ साह्रै असन्तुष्ट जनताको त्यस्तो धेरै गुनासो भयो जस्तो चाहिँ लाग्दैन। उहाँहरूले इच्छाका कुराहरू गर्नुभएको छ। मैले यो गत नगरसभामा पनि के भनेको थिएँ भने हामी सबै चाहिँ राजनीतिक प्रतिनिधि कर्मचारीहरू सोसियल मोबिलाइजर भएर यो कामबाट यो काममा जाँदा हाम्रो आर्थिक उन्नति हुन्छ है भनेर के चाहिँ सिकाउनु पर्यो। सिकाउन सकिएन भने उहाँहरूले डिमान्ड गरेका चाहिँ योजनाहरू एक्सेप्ट गर्नु पर्यो, होइन? मैले त्यो कुरो त्यहाँ अर्थाएको पनि थिएँ। र त्यो खालको परिस्थिति अब नेपाल अधिराज्यभरिकै परिस्थिति त्यो हो। बाटोघाटो बनेको छ, एकदम राम्रो हो। मान्छेलाई चाहिँ उकाली ओह्राली गरेर तिग्राको तागत सक्नुपर्ने अवस्थाबाट चाहिँ मान्छे उन्मुक्त भएका छन्। तर त्यो सँगसँगै गाउँको उत्पादन बजारमा ल्याउन सक्यो भने अर्थशास्त्रको सिद्धान्त के भन्छ घनश्याम सर भने, मान्छे सम्पन्न हुने, समाज सम्पन्न हुने, राष्ट्र सम्पन्न हुने भनेको आफ्नो उत्पादनले आफूलाई खान पुगेर बेच्न सके
भने
हो। अमेरिकाले आफ्नो मल्टिनेसनल कम्पनीका उत्पादनहरू गाउँमा पुर्याएर हामी धनी भइँदैन।
हाम्रा उत्पादनहरू अमेरिका पुग्यो भने हामी समृद्ध बन्ने
हो।
त्यो हिसाबले ठिक छ, यो नगरपालिकाले गरेका कामहरू, विशेष गरी जग्गा व्यवस्थापनका काम, वडा कार्यालय निर्माणका कामहरू पनि भइरहेका छन्। तपाईँले भने जस्तै गलकुट प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन, म्यानेजमेन्टको कुरा पनि, कहिलेकाहीँ यो कर्मचारीभित्रको सानातिना कुराहरू बाहिर आउँदाखेरि कर्मचारीलाई नियन्त्रणका हिसाबले अथवा काम सम्पादनका हिसाबले त्यस्तो अप्ठ्यारो गाह्रो साह्रो पिरो पऱ्यो यो 15 महिनाको अवधिमा?
अब यस्तो हुँदो रहेछ, त्यो एकदम राम्रो पहल गर्नु। अब कर्मचारी मूलत आफैमा अलिकति स्वार्थीको स्वार्थ प्राणी हो, होइन? अब चाहिँ के भने, खुट्टाले हिँड्ने मान्छेलाई साइकल, साइकल पाउनेलाई मोटरसाइकल, मोटरसाइकल पाउनेलाई कार खोजे जस्तै, अनि अलिकति चाहिँ के भने तलब भनेको अधिकारको कुरो हो। त्योभन्दा बढीका सुविधाहरू, होइन, खोज्ने, काज खोज्नेदेखि लिएर ती हुन्छन्, होइन? र सँगसँगै कस्तो भने, अलि लुकीचुरी केही गरौँ कि भन्ने अभ्यास पनि नभएका होइनन्, होइन? तिनलाई चाहिँ समयमा त्यसको जानकारी पाएर समयमा नियन्त्रण गर्न सकेको अवस्था हो। र कर्मचारीप्रति कार्यालय प्रमुखको नाताले मेरो अधिकार पहिलो हो भन्ने लाग्दो रहेछ। मैले चाहिँ के भने, अब पोलिटिकल नेतृत्वले चाहिँ हो, अब उहाँहरूसँग पनि कन्साइन लिनुपर्छ, उहाँहरूको सहमति पनि लिनुपर्छ। लिँदा लिँदै पनि यो कर्मचारीको व्यवस्थापनको पाटो चाहिँ कर्मचारीलाई छोडिदिनुपर्छ भन्ने मान्यताको मान्छे भएको हुनाले पनि
स्वतन्त्र हिसाबले कार्य सम्पादन गर्न पाउनु,
मलाई कर्मचारीप्रति मेरो व्यवहार चाहिँ कस्तो रह्यो घनश्याम सर भने, कर्मचारीलाई माया गर्ने, गर्दा गर्दै गल्ती गर्यो भने कारवाही गर्ने, पहिल्यै कारवाही गर्ने चाहिँ होइन, होइन? माया गर्दा गर्दै गल्ती गर्यो भने अनि त्यो त अब लिमिटेसन त हुन्छ नि, होइन सर?
ठिक छ, यो कोरोना महामारीको अलिकति कुराकानी गरौँ। जस्तो संसारलाई आक्रान्त बनाइरह्यो, गलगुट पनि त्यसबाट अछुत रहने कुरा भएन। बागलुङमा पनि नेपालकै कोरोना संक्रमित 5 र 6 आउँदाखेरि गलगुट त्यसबाट निकै आतंकित बनेकै हो। कहिले थर्मल गनको कुरा उठ्यो, कहिले पिपीको कुरा उठ्यो, निकै आलोचना पनि भए, समाधानका काम पनि भइरहेका छन्। यो नियन्त्रणमुखी अभ्यास अथवा न्यूनीकरणको लागि स्थानीय सरकारले कस्ता खालका कदम चाले, ती कदमले कतिको प्रभाव राख्यो भन्ने कुरा?
अब सुरु सुरुमा कोरोनाको प्रभाव चाहिँ विदेशमा धेरै देखिँदाखेरि अब गलगुटमा पनि फाटोफुटो, बागलुङमा देखियो, होइन? मान्छेलाई चाहिँ एकदमै यो त असाध्यै ठुलो चिज हो, यसले चाहिँ खतमै पार्ने रहेछ, यो त यहाँबाट जोगिएर यो बाँच्न सकिन्न कि भन्ने आम सबैलाई लागेको थियो। तर बिस्तारै यो अभ्यास त हुँदै गइँदो रहेछ। र त्यसमा कोरोनाको सम्बन्धमा कार्यपालिका सदस्यज्यूहरू पनि अलिकति बढी उत्तेजित अवस्था के तपाईँको अलिकति के भने, यहाँ साधनहरू नभएर कोरोनाले आक्रमण गर्ने हो कि, जस्तो यहाँले भने जस्तो थर्मल गन, पिपीका कुराहरूदेखि लिएर अरू सामान्य अब दीर्घ रोगीलाई औषधि व्यवस्थापनदेखि लिएर देश ठप्प भएको अवस्था छ। राज्यले नै चाहिँ के भने, तपाईँको मान्छे बाहिर निक्ल्यो भने प्रहरी प्रशासन लगाएर भित्र घर बसाल्ने अवस्था थियो, त्यो सधैँ सकिँदो रहन्छ। नेचुरल्ली मान्छे त प्राकृतिक मान्छे हो नि, होइन? त्यो हुनाले उसका प्राकृतिक व्यवहारहरू चाहिँ निश्चित अवधिसम्म नियन्त्रणमा हुन, अब अवधि क्रस गरेपछि त त्यो गाह्रो विषय रहेछ, होइन? हिजो हामी नै हातमा पन्जा लाएर, मुखमा मास्क अनिवार्य लाएर, सेनिटाइजर छेउतिर राखेर अब जनता काम नगरी सुख पनि थिएन त्यसरी बस्थ्यौँ आज आज हुँदा हुँदा होइन कि जस्तो लाग्न थालेछ तर यो महामारीको अन्त्य त भएको छैन होइन ती अवस्थाहरू थियो त्यसको सन्तुलन मिलाउँदै मिलाउँदै प्रतिनिधिका कुराहरू पनि सुन्दै त्यसलाई चाहिँ एकदम मतलब सारांशमा निकाल्दै हामीले हरेक वडामा चाहिँ क्वारेन्टाइनको व्यवस्था गरेर खास गरी भारतबाट र अरू विदेशबाट आउने नागरिकहरूलाई चाहिँ त्यहाँ व्यवस्थापन गऱ्यौँ उहाँहरूलाई एक पैसा पनि हामीले तिराएनौँ राहतका कामहरू पनि गऱ्यौँ सँगसँगै चाहिँ मलाई लाग्छ अब बागलुङमा बागलुङ बजार यता बुर्तिबाङतिर पनि थियो होला आइसोलेसन नभए चाहिँ आइसोलेसन भएको गलकोटमै हो त्यसलाई पनि म्यानेज गऱ्यौँ कति पनि हामीलाई प्रदेश सरकार सङ्घ सरकारबाट जुन पहिले आएको पैसाहरू थियो त्यो थियो तर हामीलाई अरू एक्स्ट्रा चाहिँ केही खालको पैसा आएन 10 लाख रुपियाँ राहतको लागि भनेर आयो प्रदेश सरकारबाट त्यहाँदेखि अरू हाम्रै नगरपालिकाको स्रोतले यो म्यानेजमेन्ट मलाई लाग्छ समुदायमा गएको छैन भन्ने कुरामा म चाहिँ विश्वस्त छु
यो अहिले कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले यसरी काम गरिरहँदाखेरि राहत कहिलेकाहीँ वितरणमुखी भयो भन्ने आरोप पनि आयो कोरोना नियन्त्रणकै हिसाबले स्थानीय सरकार नजिकै हुँदाखेरि कहिलेकाहीँ कोरोनाका संक्रमित बिरामीलाई हिँडाएर लगाए भनेर पनि त्यो आरोप पनि आयो के भन्नुहुन्छ
यो विषयमा अलिकति कस्तो भनेदेखि अब गाडीको व्यवस्था त थियो हामीले गरेका थियौँ हरिचौरको एम्बुलेन्सलाई पनि रेडी अवस्थामा थियौँ अनि अर्को एउटा गाडी पनि हामीले भाडामा व्यवस्था गरेका थियौँ होइन अब जस्तो मलमको चाहिँ आँखेततिरबाट यहाँ हटियामा पिसिआर परीक्षण गर्नको लागि कहिलेकाहीँ हिँडाएर ल्याए होलान् होइन साह्रै गाडी नै नभएर हिँडाए भन्ने पक्षमा त म छैन सर कतिपय गाडीहरूले त्यो हाम्रा चाहिँ हामीले भाडामा लिएको एम्बुलेन्सले न यता आफ्नो काममा डुलिरहने अरू गाडीले बोक्दिन पनि नखोज्ने त्यो परिस्थितिमा अघि पछि मान्छे जस्तै हाम्रो यो चरौँदीको चाहिँ 6 नम्बर वडा स्कुलमा क्वारेन्टाइन थियो त्यहाँदेखि हिँडाएर ल्याउने पनि गरियो बाटोको असुविधा पनि आफ्नो ठाउँमा छँदैछ
यो राहतको विषयमा वितरणमुखी भयो
अब यो चाहिँ त वितरणमुखी भयो नै भन्नुपर्छ मैले यसलाई होइन अब यो गलकोट नगरपालिकामा मात्रै होइन समग्र नेपालमै वितरणमुखी भएको छ सर होइन वास्तविक रूपबाट के भने तपाईँ काठमाडौँको महाराजगञ्जमा एउटा थैलोमा चाहिँ एउटा बोरो बिछ्याएर 20 केजी सुन्तला राखेर अनि त्यो 20 केजी सुन्तला दिनभरि बेचेर कोठा भाडा तिरेर छोरछोरी पढाएर बस्ने मान्छेलाई राहत दिनुपर्ने हो होइन जसले सुन्तला बेच्न पाएन होइन हाम्रो गाउँदी खोला दरम खोलामा ढुङ्गा गिटी बालुवा गरेर एउटै कोठामा बा आमा छोरछोरी सँगसँगै सुत्नु पर्ने अवस्था त्यो काम गर्न नपाएको अवस्थालाई राहत दिनुपर्ने हो अब नेपालैभरि राहत दिने उत्सुकता पनि जाग्यो जनप्रतिनिधिहरू पनि त्यो कुरो गर्नुपर्छ भन्ने जस्तो जताततै देखिन थाल्यो अनि अरूले दिँदा हामीले नदिँदा अर्को अप्ठ्यारो हुने हो कि यो के साथी सङ्घीय सारमा पहिला जाने भने जस्तो अलिकति राहत वितरणमा भएकै हो त्यो कुरो अब जनताको राजस्वबाट उठेको पैसा जनताले जनताकै हातमा पुग्यो साह्रै ठुलो कुरो त होइन तर हामीले राहत वितरणमुखी भइकन पनि साह्रै निम्छरो हिसाबले कतिपय ठाउँमा कतिपय अब पोखरा महानगरपालिका जस्तो ठाउँमा डाडुले तेल बाँडेको पनि देखियो नुनका पोका आधा बाँडेको पनि देखियो त्यस्तो हिसाबले हामीले चाहिँ साह्रै निम्छरो हिसाबले भन्दा पनि गरिमापूर्ण हिसाबले चाहिँ वितरण गरियो त्यो कुरो जनताले नै एक्सेप्ट गर्नुभयो अब हुनेले एक्सेप्ट गर्नुभयो कि नहुनेले एक्सेप्ट गर्नुभयो त्यो तपसिलको विषय होला मैले नभनौँ होइन
ठिक छ यो विषयलाई अलिकति सहजीकरण गर्दै गर्दा नगरपालिकामा करिब 1500 बढीले राहत पाए भन्ने पनि आयो त्यो हिसाबले कानुनका हिसाबले प्रभावकारी रहेको पनि समीक्षा त एक हिसाबले गरिएको छ आम मानिस अलि निम्न स्तरको मान्छेले पायो भन्ने पनि भनिएको छ तर पारदर्शिताको हिसाबले पारदर्शिता आम मानिसले सूचना माग्दा सहजै पाउन सक्छ सर
त्यो त पाउँछ त्यो राहत वितरण भएको जति पनि सूचनाहरू चाहिँ हामीले पेमेन्ट गरेको छ त्यो पेमेन्ट चाहिँ हरेक वडामा लगभग पुरै धेरै जसो वडाहरूमा चाहिँ 1.5-3 लाखसम्मको हाराहारीमा राहत वितरण भएको छ अब हाम्रो हटिया जुन 3 नम्बर वडा हो यो 3 नम्बर वडामा चाहिँ जनसङ्ख्याको हिसाबले पनि बाक्लो बस्ती
श्रमिकको
संख्या पनि बढी हामीले फेरि विदेशी नागरिकहरू जुन भारतबाट चाहिँ यहाँ काम गरेर बस्नु त उनीहरूलाई पनि हामी राहत दियौँ त्यसको उनीहरू भारतीय नागरिकहरू हटिया क्षेत्रमा बढी त्यो हुँदाखेरि त्यहाँ चाहिँ लगभग मलाई लाग्छ 8 लाख बराबरको राहत वितरण भएको छ यो सबै रेकर्डेड छ यो पाउनु पनि सकिन्छ
ठिक छ तपाईँले जसरी 15 महिना पहिला गलकोट आउँदाखेरि युट्युबमा हेर्दा गलकोटको आकृतिहरू जुन जुन खालका देख्नुभयो
हजुर
अलिकति भावनासँग पनि जोडिएको छ यो प्रश्न
हजुर
तपाईँ 15 महिना बस्नुभयो
हजुर
फर्केर युट्युबमा हेर्नेहरूको लागि के चाहिँ दिनुभयो सर
अब सरले एकदम गहिरो प्रश्न गर्नुभयो मैले चाहिँ ठ्याक्क भन्दाखेरि युट्युबमा हेर्न हेर्नको लागि दिने कुरो भनेको हाम्रो त्यो यो थिरुबम मल्ल जुन शहीद हुनुभयो यहाँको चाहिँ मल्ल राजाहरूको कहानी र यहाँ यो क्षेत्रमा बाह्रै मासा बाह्रै महिना के चाडपर्व हुन्छन् लगभग लगभग गलकोट ताराखोला यी सबै जोडेर एउटा राम्रो वृत्तचित्र बनाउनु भएको छ एक घन्टा लगभगको मैले त्यो हेर्ने अवसर पनि पाएको थिएँ त्यो चाहिँ लन्च भएर युट्युबमा अब जाने होला जस्तो लाग्छ गइसकेको छ कि जाने होला त म कन्फ्युज छु तर राख्नुहुन्छ उहाँहरूले भन्ने कुरामा म ढुक्क छु है त्यो एउटा पाटो भयो बाहेक चाहिँ कस्तो भने मेरो मनमा अथवा मेरो तस्विरमा जुन खालको गलकोट थियो सुरुमा आउँदा चाहिँ कस्तो थियो भन्नुहुन्छ भने अब शिक्षकहरूको 13 महिनाको चाहिँ तपाईँको कर्मचारी सञ्चय कोष अब व्यक्ति व्यक्तिलाई तलब हालिदिँदाखेरि उनीहरूको त्यो जुन जोड्ने आफ्नो सञ्चय कोषको स्कुलको नाममा जोडिनु पर्ने हो त्यो जोडिएको थिएन हेर्नुहोस् है
त्यो
अलपत्र अवस्थामा थियो त्यसलाई म्यानेज गरियो अनि 4 महिलाको व्यवस्थापन पनि हुन नसकेको यहाँ गाउँदी खोलाको छेउछाउ फाल्ने गरेका त्यसलाई पनि चाहिँ बिचमा त अस्थायी रूपबाट गरियो अनि अहिले थायी रूपबाट हामीले यही चाहिँ 8 नम्बर पर्छ क्यार
यहाँ 3 नम्बर
सिमानामा त्यसलाई चाहिँ व्यवस्थापन गरियो त्योदेखि कर्मचारीहरूको पनि अब भनौँ न अलिकति अफिस प्रतिको लगाव भनौँ अलिकति कम जस्तो थियो त्यसलाई पनि म्यानेज गरिएको छ त्यो फेरि के भने मान्छेले चाहिँ भक्तिले काम गर्दैन कि रहरले काम गर्छ कि डरले काम गर्छ सर होइन अब कसैलाई डर देखाउनु पर्ने डर देखाइयो होला होइन अब बिदाई भएर जाने बेलामा त अब एक्सक्युज भन्नै पर्ला होइन कसैलाई रहर देखाउँदा पनि काम गर्ने छ भने त्यसलाई रहर देखाइयो होला त्यो उनीहरूले सङ्गठित अर्गनाइजेसनको रूपमा नगरपालिकालाई स्थापित भएको छ वडा वडामा चाहिँ यो राजस्वको कर तिरोको व्यवस्थापन गरिएको छ पञ्जीकरण शाखाको व्यवस्थापन गरिएको छ पञ्जीकरणको काम त हिजोदेखि जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद बसाइसराई कामहरू अब राम्रोसँग व्यवस्थापन भएका छन् हामीसँग कर्मचारीको अभाव पनि थियो बिचमा हामी चाहिँ थायी रूपबाट अब प्राविधिक जनशक्ति भयो वडा सचिवहरू भयो यिनको पनि व्यवस्थापन गरिएको छ तपाईँको कतिपय कुराहरू चाहिँ अब हामी जनप्रतिनिधिज्यूहरूसँग कुरा हुँदाखेरि मूलत जनताले बेलामा काम गरिदिनु भएन भन्ने मेरो चाहिँ गुनासो जनप्रतिनिधिहरू के हुनु प्राविधिकहरू बेलामा भइदिएनन् भन्नुहुन्छ यो दुईवटाको चाकाचुली सधैँ रह्यो पोहोर साल पनि हामीले भदौ असोजमा योजना सम्झौता गर्ने अब कार्तिक मङ्सिरमा पहिलो किस्ता लाने पुषमाघ फाउनतिर दोस्रो किस्ता लाने चैतमा सक्ने भन्ने एउटा सेड्युल बनाएका थियौँ तर त्यो कार्यान्वयन भएन अलिअलि केही छिटपुट कार्यान्वयन भयो बिचमा एकैचोटि चैत वैशाख आएर मात्रै योजना सम्झौता गर्ने काम गर्ने प्रचलन फेरि के भने यो असारे विकास भन्छ नि हजुर
हो
त्यो हिले विकास त्यो चाहिँ यद्यपि छ अब त्यसलाई कसरी चेन्ज गर्ने भन्ने चाहिँ अवस्था चाहिँ छ
हुन्छ यो नगरसँग जोडिएका विषयवस्तुको हामी अन्तिम चरणमा पनि छौँ केही व्यक्तिगत विषयमा 2-4 क्वेसनमा मात्रै छन् मसँग
हजुर
तपाईँ विदाई भएर जाँदै हुनुहुन्छ गलकुटबाट तपाईँ जाने र नयाँ व्यक्ति आउँदै गर्दा
हजुर
तपाईँले योजनामा अथवा बजेटमा रातो किताबमा समावेश गरेका नवीनतम योजनाहरू के छन् यो वर्षको लागि
एकदम रुचिको प्रश्न राखिदिनु भयो मैले खोजेरै यो चाहिँ अलिक गर्न खोजेको थिएँ अब यो कस्तो हुँदो रहेछ भने रिचुअल टाइपको ओडालाई के अरे यो चाहिँ 2 लाख 1 लाख 1.5 लाखका बाटातिर म आकर्षित भइनँ मैले चाहिँ अलिकति चाहिँ शिक्षालाई सहयोग गर्नुपर्छ भनेर 2 विद्यालय यो जनजागृति मावि वडा नम्बर 8 र यो गलकोटको नमुना माध्यमिक विद्यालय हटिया उहाँहरूलाई चाहिँ बस किन्नको लागि व्यवस्थापन गरियो 12.5 लाख 12.5 लाख एउटा आइचरको गाडी चाहिँ 25 लाखमा आउँदो रहेछ उहाँहरूले त्यो बसमा राखेर चाहिँ के भने नगरपालिकाको साझेदारीमा प्राप्त भनेर लेखेर हाम्रो खरबाङदेखि भनौँ न नरेठाँटीसम्म यी बसहरू साँझ बिहान गुड्दाखेरि साँच्चै गर्वको विषय हुन्छ भन्ने लाग्छ सँगसँगै विद्यार्थीहरू तातो भात खाएर चाहिँ अब स्कुल आउनुपर्ने पसिना चुहाउँदै अनि शिक्षकले पढाएको सुन्नुपर्ने अब कति आफूभित्र घुस्छ घुस्दैन थकै लागेको हुन्छ अनि बेलुका 4 बजी छोडेपछि घर पुग्दाखेरि साँझै पर्ने अनि अब निन्द्रा लाग्ने अब हुन्छ नि प्राकृतिक अब युवा अवस्थाको बेला पनि होइन त्यसबाट मुक्ति हुनुहुन्छ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू भनेर मैले सोचेँ सँगसँगै पृथ्वी माविलाई पनि सोचेको थिएँ जिप किनेर चाहिँ यता टेउवा र भुजुङ्गेबाट ल्याउने लाने व्यवस्था गर्न सकिन्छ कि भन्ने त अलिक बजेटको अभावले त्यो यसबाट सकिएन आगामी वर्ष गर्नु होला जस्तो लाग्छ दोस्रो चाहिँ मैले समुदायमा स्वास्थ्य कर्मी भनेर चाहिँ मैले ल्याएँ हामीले ल्यायौँ भनौँ अझ र त्यो चाहिँ त्यसको पृष्ठभूमि चाहिँ के हो भने हामी सधैँ हामीलाई चाहिँ अलिकति दुःख दिने भनेको शरीर र मनले हो सर जब मनमा धेरै कल्पनाहरू हुन्छन् अनि हामी ती परिपूर्तिको लागि दगुर्छौँ र शरीर मनका कल्पना परिपूर्ति गर्दाखेरि हामीले गर्ने व्यवहारहरू जस्तो खानपानका व्यवहारदेखि ती व्यवहारहरूले फेरि शरीरलाई धोका दिन्छ। शरीरको सानो एउटा काँडो चाहिँ पैतलामा बिँधिया छ भने पनि त्यसलाई ननिकाली हामी हिँड्न सक्दैनौँ। त्यो हुनाले चाहिँ हाम्रो गाउँघरमा मेहनत गर्ने चलन, भैँसी पाल्ने चलन, तरकारी खेती यताउति खेतीबाली गर्ने परिश्रम त पुगेको छ, तर खानालाई सन्तुलित कसरी बनाउने, पानी बिहानमा कसरी खाने, विपरीत वस्तु किन नखाने, आराम कसरी गर्ने, यी कुराहरू चाहिँ स्वास्थ्य कर्मीहरूले महिला स्वास्थ्य स्वयंसेविका जुन चाहिँ हाम्रो 187 हुनुहुन्छ उहाँहरूले आमा समूह पुरुष समूह बनाएर एकछिन एक घन्टाको लागि यसो यसो गर्नुहोस्, विपरीत वस्तु नखानुहोस्, जस्तो भुइँकटर र मकैसँगै खायो भने मान्छेको डेथ हुनसक्छ भन्ने कुरो त जान्नु पर्यो नि। हामी एलोप्याथिक चिकित्सा क्युरेटिभ चिकित्सासँग धेरै सम्बन्धित छौँ, तर प्राकृतिक होमियोप्याथिक नेचुरोप्याथिक होइन तपाईँको आयुर्वेदिक चिकित्सा कुराहरू पनि अहिलेको जनशक्ति भनेको कस्तो भने युट्युब अब फेसबुकहरू ट्विटरहरूतिर धेरै ज्ञान प्राप्त गरेको छ, आफूले प्राप्त गरेको ज्ञान समुदायमा गएर बाँडिदिने। त्यसो भयो भने अलिकति चाहिँ के भने तपाईँको मान्छे त दिन उमेर उयो हो, गाउँमा बसेको मान्छे झुम्रे देखिने, सहरमा बसेको मान्छे स्मार्ट देखिने। मेरो रहर के भने अझ मान्छे गाउँमा बसेको पनि सबै स्मार्ट देखिउन् भन्ने मेरो चाहना, त्यो पनि एउटा कार्यक्रम लन्च भयो। र यो कोरोनाको कारणले शिक्षामा चाहिँ विद्यार्थीको घर आँगनमा शिक्षक भन्ने मैले त्यो कार्यक्रममा पनि राखेको छु। त्यो चाहिँ कस्तो भने अब विद्यार्थी भाइ बहिनी स्कुल आउने अवस्था छैन, शिक्षकहरू जुटेर केही गर्न सक्ने अवस्था पनि छैन, अनि अब कस्तो भने युट्युबमा सामग्री पाइन्छ आफै अध्ययन गरे हुन्छ भन्ने खालको कुरा पनि हाम्रो शिक्षक साथीहरूबाट आयो। अब कक्षा कोठामा बस्दा त अनुशासन छोडेर यताउति चल्ने चञ्चले केटकेटीहरू तपाईँको आफै युट्युब हेरेर पढ्छ भन्ने कुरामा म विश्वास त थिइनँ। त्यो उनीहरूले जिरो लेभलको कुरो के भने बाबु यो चाहिँ यो पाठ तपाईँले तिमीले पढ म भोलि आएर दुइटा क्वेसन सोध्छु भनेर शिक्षकले भनिदियो भने त दिनभरिमा त्यो पाठ पढ्छ भन्ने हिसाबले मैले त्यो कार्यक्रम लन्च गरेँ। त्यहाँदेखि बाहेक अब यो के सानो सानो हो, 2,00,000 रुपियाँ मात्रै छुट्याएको छ, यो दरम खोला र गौँदी खोलाको सिरानतिर भनौँ, यो नरिठाँटी अथवा हाम्रो यो गाईघाट झर्ना कतै दरम खोलाको माछा संरक्षण भनेर 2,00,000
असला माछा,
असला माछा त्यो नुवाकोटमा पाइँदो रहेछ, त्यसलाई लिएर आउनु पनि 2,50,000 रुपियाँ चाहिन्छ भन्ने हाम्रो कृषिको प्राविधिक साथीले भन्नुभयो। त्यो चाहिँ त्यहाँ माछा छोडिदियो भने जाल हान्ने मान्छेले एकचोटि जाल हान्दा 4 माछा पर्थ्यो भने 8 पऱ्यो भने यहीँको जनतालाई फाइदा हो नि, खरबाङ पुग्दा ओर्दा त खाइसक्छन्। अनि हाम्रो गर्वको विषय पनि माछा मिठो असला दरम खोलाको भन्ने त गीतै छ। त्यो उनीहरूले एउटा माछाको प्रतीक प्रतिमा बनाएर हाम्रो यो थिर्मा मल्लको चाहिँ यहाँ एउटा के अरे हजुरको बगैँचा भन्ने के अरे बाटिका त्यो निर्माण गर्ने, त्यसको छेउमा चाहिँ मैले 2,00,000 रुपियाँ त्यसको लागि हामीले विनियोजन गरेका छौँ। त्यो माछाको चाहिँ एउटा प्रतिमा बनाउने, अब कालीगढहरू पाइहालिन्छ
टुरिज्मको
हिसाबले पनि होइन, अब धेरै ठाउँमा गरेका छन्। जस्तो म आँधी खोलामा जन्मेको मान्छे, श्रवण कुमार र आँधी खोलाको बाबामालाई बोकेको चित्र स्याङ्जाको नाउडाँडामा राखिया छ,
बागलुङ बजारमै
बाघको शालिक छ, तपाईँको मत्स्यगन्धाको चित्र चाहिँ ब्यास नगरपालिकाले राखेको छ। त्यो उनीहरूले एउटा आइडेन्टिटी हुन्छ भन्ने मलाई लाएर त्यो एउटा व्यवस्थापन गरे। अब सानो सानो कुराहरू हो, मूलत मैले चाहिँ सहकारी सामूहिक खेतीकै लागि जोड दिएको हो, तर आवश्यकताहरू यस्तो हुँदो रहेछ घनश्याम सर, किनभने अब पोलिटिकल पर्सनहरू सिधै जनतासँग एट्याचमेन्ट भएको हुनुहुन्छ, जनताको डिमान्डलाई फुलफिल गर्ने नै हामी सबैको चाहना हो। त्यो डिमान्डले मेरो सामाजिक सांस्कृतिक आर्थिक उत्थान गर्छ कि गर्दैन भनेर उहाँ कति सचेत हुनुहुन्छ स्वयं जनताले जान्नुहोस् होइन होइन। अब नभए चाहिँ तपाईँको चाहिँ के भने अब पोलिटिकल लिडरसिपले चाहिँ जनतालाई हार्न नसक्ने भएको हुनाले धेरै कुराहरू राख्न सकिएन। हारेजित मलाई लाग्छ यस्तो खालको चाहिँ कार्यक्रमहरू गरिएको छ, भोलिका दिनमा यसले कसरी प्रभाव पार्छ, मूलत सामूहिक खेतीले कसरी प्रभाव पार्छ भन्ने हो,
कारणको हिसाबले प्रभावकारी बनाउनु पर्यो,
बनाउनु पर्यो
सुशासनको हिसाबले र वित्तीय व्यवस्थापनको हिसाबले।
हजुर,
एउटा उदाहरणीय नगरपालिकाको रूपमा गलकुट नगरपालिका भन्न सकिन्छ।
सुशासन र वित्तीय व्यवस्थापनको हिसाबले गलकुट नगरपालिका उदाहरणीय, अब यस्तो छ सर, अब आन्तरिक आस्था त्यति धेरै छैन होइन, हामी अब केन्द्र र प्रदेश सरकारले दिएका सामान्य र विशेष अनुदानदेखि लिएर राजस्व बाँडफाँडमै बढी निर्भर छौँ, 1-2 करोड रुपियाँ त हामीसँग उड्छ। त्यो उड्दा उड्दै पनि अब भारी संख्यामा जनप्रतिनिधि हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, उहाँहरूलाई तलब भत्ताको कुरो पनि गर्नु पर्यो। र नगरपालिका चाहिँ अब छिनछिनमा आवश्यकताहरू प्रस्तुत गर्दै जनताहरू आउनुहुन्छ, त्यो कुरालाई एनाउन्स गर्न सकिएन भने नगर प्रमुख उपप्रमुखको चाहिँ के भने जिम्मेवारी पनि पुरा भएको हुँदैन। यी सबै गर्दा अब सोलो डोलोमा हजुरले भनेको कुरो चाहिँ सुशासन र वित्तीय सक्षमता छ। तुलनात्मक हिसाबले पोहोर सालको अडिटले पनि हामीलाई चाहिँ यो कुरो बताएको थियो, बागलुङका 10 पालिकामध्ये राम्रो छ भनेर भन्नुभएको थियो। अब अहिले कोरोना कोभिडको कारणले कति गर्न सकियो सकिएन, क्या कतिपय हामीले रकमान्तर पनि गर्नु पर्यो कोरोना कोष भनेर, हामीले छुट्टै पहिले यो यस्तो आउँछ भनेर भन्न सक्ने अवस्था पनि थिएन। त्यो हुनाले चाहिँ अब अहिलेको अब आगामी अडिटले चाहिँ बताउला, मलाई लाग्छ साह्रै वित्तीय अनुशासनहीनता चाहिँ छैन होइन, तर सबै हिसाबले कन्ट्रोल गर्न सकिएको पनि छैन।
अब यो नगरसँग जोडिएको विषयवस्तु भन्दा अब तपाईँ आफैमा पनि पत्रकार, पत्रकारिताको हिसाबले यसरी अन्तर्वार्ता लिन आउँदाखेरि सायद तपाईँलाई 2048 सालको याद आएको पनि हुनुपर्छ महानगरमा पत्रकारिता गर्दा। पत्रकारिता र निजामती क्षेत्र कुन क्षेत्रमा सन्तुष्टि बढी मिल्दो रहेछ?
अब यहाँले प्रश्न गरिहाल्नुभयो, स्थायित्वको हिसाबले निजामती क्षेत्रमा सन्तुष्टि मिल्दो रहेछ। आफूलाई चाहिँ जनता समक्ष प्रस्तुत गरेको आत्मगौरवको हिसाबले पत्रकारिता क्षेत्रमा मिल्दो रहेछ सर, होइन? बाइलाइन न्युजहरू आउँदाखेरि, इनबक्स न्युजहरू आउँदाखेरि, फिचर आर्टिकलहरू लेख्दाखेरि आफ्नो नाम चाहिँ अब सबैले हेरेको, त्यसमा असाध्यै ठुलो गर्व हुँदो रहेछ। अब सँगैकै भन्नुपर्छ, म चाहिँ त्यो नायब सुब्बामा परीक्षा निकाल्दाखेरि म खानेवाला थिइनँ, म पत्रकारितातिर रमाएको थिएँ, तर मेरो पिताजी चाहिँ यो हाई स्कुलको हेडमास्टर हुनुहुन्थ्यो, थाई जागिर नखाएर हुन्छ भनेर चाहिँ मलाई अब हप्काउनु भयो छोरोको हिसाबले। अनि म बाध्यता अवस्थित नै बेला म आर्थिक हिसाबले 10-12 हजार कमाउँथेँ, जति बेला 54-55 सालतिर, त्यो छोडेर म 2800 जाहिर खाना आएको थिएँ है, त्यो अवस्था थियो। र म काठमाडौँमा बसेर, र मान्छेको जीवनमा एउटा के रहेछ भने जे कुरा गर्नमा लागिरहेछ त्यसलाई चाहिँ चेन्ज गर्ने रहन्छ सर, होइन? अब पत्रकारिता गर्दै गऱ्यो अनि त्यसलाई छोडेर निजामतीतिर आयो, कविता लेख्दै गऱ्यो, फेरि त्यसलाई छोडेर अर्कोतिर लाग्यो, त्यो एउटै बाटोमा हिँडिरहन पाए चाहिँ मान्छे अवश्य सफल हुँदो रहेछ। त्यस्तै खालको चिन्तन, त्यस्तै खालको व्यवहार हुँदो रहेछ। अब मेरो समाजमा पनि निजामतीप्रतिको हाम्रो आकर्षण भएकोले कारणले पनि म यता आएँ, र काठमाडौँमा बसेर जुन पत्रकारिता गर्ने सौभाग्य मैले पाएँ त्यसले मलाई चाहिँ के एउटा गरायो भने, यो मैले चाहिँ शाखा अधिकृतको परीक्षा पास गर्नलाई सहयोग पनि गरा। म त्यसमा चाहिँ के भने सृजनशील लेखनमा लागिरहन्थेँ, त्यो हुँदा घोक्ने ओर्ने कण्ठ पार्ने र यो चाहिँ के भने तपाईँको दिमागमा चाहिँ सबै चाहिँ सूचना सङ्ग्रहण गर्ने क्षमता कम, तर सूचना विश्लेषण गर्ने क्षमता रहेछ मेरो भन्ने मलाई फिल भयो। मेरो जीवनमा पत्रकारिताले मलाई चाहिँ यहाँसम्म ल्याउनलाई सहयोग पनि पुर्यायो। निर्धक्कका साथ बोल्ने, निर्धक्कका साथ गफ गर्ने, भाषणै गर्ने, पहिले मञ्चमा उभिएर भाषण गर्दा कान राता हुन्थे, अहिले अब त्यो अहिले त्योबाट चाहिँ मुक्त भइया छ भनौँ न, होइन? त्यो हुनाले त्यो पत्रकारिताले पनि मेरो पृष्ठभूमि हो भन्ने मलाई लाग्छ।
हुन्छ, हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा गलगोट छडेर नवलपरासीको एउटा सुनुल नगरपालिकामा जाँदै हुनुहुन्छ, यहाँको आगामी कार्यकालको सफलताको हार्दिक शुभकामना दिन चाहन्छु। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई के भन्नुहुन्छ?
म यहाँ अब घनश्याम सर र यहाँको प्राविधिक साथी र गलगोट एफएम टिम सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै, यहाँहरू मार्फत आम श्रोता गलगोट एफएम सुनिरहनुभएका श्रोताहरूमा के रिक्वेस्ट गर्न चाहन्छु भने, बस्दाओर्दा धेरै खालको आत्मीयता भएको थियो गलकोटमा, होइन? हामी कर्मचारीहरू निश्चित अवधिपछि सरुवा हुनुपर्ने अवस्था नै हुन्छ, उही रोलिङ स्टोन गेदरिङ नो डस्ट भने जस्तो, होइन? अब यो के भने समयले पनि ऊ हुँदो रहेछ। अनि यहाँको लागि अब यहाँको उन्नति प्रगति भएको हेर्न चाहने, एउटा चाहिँ नेपालको नागरिक, नेपालको छोरो भनेर मानिदिनु होला। र मैले यहाँ रहँदा बस्दा गलकोट एफएमले जसरी नगरपालिकालाई सहयोग गरेर सूचनाहरू, अरू सामग्रीहरू न्यायिक क्षेत्रमादेखि लिएर अब यो कोरोनादेखि लिएर अरू सबै खालको जुन प्रसारणमा भूमिका खेलिदिएर हाम्रो सूचना जनतासम्म पुर्याइदिने जुन अहम भूमिका खेलिदिनु भयो, त्यसको लागि यो एफएम परिवारलाई नै हार्दिक धन्यवाद दिन चाहन्छु। मूलत कार्यपालिका सदस्यहरू, नगर प्रमुखज्यू, उपप्रमुखज्यू लगायत उहाँहरूलाई पनि म हार्दिक नमन व्यक्त गर्न चाहन्छु, र कर्मचारी मित्र साथीहरू, खास गरी हाम्रो तुलबहादुरजी, पदमराज सर, उहाँहरूको भूमिका, सल्लाहकारी भूमिका, जो औपचारिक अनौपचारिक विषयमा हामीसँगै रहँदै बस्दाखेरि कतिपय निर्णयहरू चाहिँ अलि अव्यवहारिक हुन लागे है भन्ने कुरोलाई पनि मान्छेले यस्तो हुनसक्छ है सर भनिदियो भने त्यो ट्र्याक चेन्ज गर्छ नि, त्यसको लागि सम्पूर्ण कर्मचारीहरूले जुन मलाई सहयोग गर्नुभयो उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिँदै सम्पूर्ण श्रोताहरूसँग यसरी एफएममा बोल्ने मौका दिनुभयो घनश्याम सरले, यसको लागि घनश्याम सरप्रति हार्दिक आभार प्रकट गर्छु। र पुनः म यो ठाउँको उन्नति प्रगति भएको हेर्न सुन्न चाहने मान्छे चाहिँ यहाँबाट सुनवल नगरपालिका यो जुन चाहिँ 5 नम्बर प्रदेशमा परासी क्षेत्रमा पर्छ त्यहाँ जाँदैछु भन्ने अवगत गराउन पनि चाहन्छु भन्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु।
हुन्छ, समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, आज हामीले विशेष कुराकानीमा गलगुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील पौडेलसँग कुराकानी गरेका थियौँ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। सुझाव सल्लाह र प्रतिक्रियाका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0684120043 फोन गर्न सक्नुहुन्छ। यतिन्जेलसम्म रेडियो सुन्ने श्रोता तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेप्रति विशेष आभार व्यक्त गर्दै आजको यस विशेष संवादबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलगोट सुन्दै गर्नुहोस्। नमस्कार।